आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ। श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। श्रोता, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा यी दिनहरूमा हामी पवित्र धर्मशास्त्र बाइबलको पुरानो नियम अनि दोस्रो राजाको पुस्तकबाट अध्ययन गरिरहेका छौ र अध्ययनको क्रममा आज हामी दोस्रो राजा 18 अध्याय 7 देखि 19 पूरा अध्यायसम्म बाइबल अध्ययन गर्न गइरहेका छौ। अघिल्लो दिनमा हामीले देख्यौं कि यहुदामा हिजकियाले शासन गर्न आरम्भ गरेको, तिनी महान ईश्वर भक्त राजा थिए। तिनको नेतृत्वमा यहुदामा आत्मिक जागृति ल्याइएको थियो। दोस्रो राजा 18 अध्याय 1 देखि 6 पदसम्म म पढिदिन्छु। यहाँ लेखिएको छ, इसरायलका राजा एलाका छोरा होसियाको तेस्रो वर्षमा यहुदाका राजा आहाजका छोरा हिजकियाले राज्य गर्न लागे। जब तिनी राजा भए तब तिनी 25 वर्षका थिए र तिनले यरूशलेममा 29 वर्ष राज्य गरे। तिनकी आमाको नाउँ जकरियाकी छोरी अबिया थियो। आफ्ना पुर्खा दाउदले गरे झै तिनले परमप्रभुको दृष्टिमा जे कुरा असल थियो त्यही गरे। तिनले अग्ला अग्ला ठाउँहरू हटाइदिए, चोखा ढुङ्गाहरू भत्काइदिए र असेराका खम्बाहरू ढालिदिए। मोसाले बनाएको काँसाको साँपलाई तिनले टुक्रा टुक्रा पारिदिए, किनकि त्यस बेलासम्म इसरायलीहरूले त्यसको निम्ति धूप बालेका थिए। तिनीहरूले त्यसलाई नहुस्तान भन्थे। हिजकियाले परमप्रभु इसरायलका परमेश्वरमाथि भरोसा राखे। यहुदाका सबै राजाहरूमध्ये तिनका अघि हुने अथवा तिनी पछि आउने कुनै पनि तिनी जस्ता भएनन्। यसपछि निम्न पदहरूमा हामी देख्छौ यहुदामाथि पहिलो आक्रमण। दोस्रो राजा 18 अध्याय 7 देखि 10 पद, अनि परमप्रभु तिनीसँग रहनुहुन्थ्यो। तिनले गरेका सबै काममा तिनी सफल भए। तिनी असुरका राजाको विरूद्धमा बागी भए र उनको सेवा गरेनन्। पलिस्तीहरूको देश गाजा र त्यसको इलाकासम्म पहरादार बस्ने धरहरादेखि लिएर किल्ला भएको शहरसम्म तिनले जिते। हिजकियाका शासनकालको 4 वर्षमा, जो इसरायलका राजा एलाका छोरा होसियाको 7 वर्ष थियो, असुरका राजा सलमनेसरले सामरियामाथि आक्रमण गरे र त्यसलाई घेरा हाले। 3 वर्षसम्म घेरा हालेपछि असुरीहरूले त्यो कब्जा गरे। यसरी हिजकियाको 6 वर्षमा, जो इसरायलका राजा होसियाको 9 वर्ष थियो, सामरिया कब्जा गरियो। हिजकिया राजा साहसी राजा थिए। उसको निर्देशनमा यहुदाले असुरको विरूद्ध विद्रोह गरे र पलिस्तिनीहरूलाई पराजित गरिदिए। हिजकिया राजाको 6 वर्षको शासनकालमा असुरको राजा सलमनेश्वर सामर्याको आक्रमण गरी कब्जा गरे। अमित्र यसरी उत्तरी राज्य इसरायललाई पराजित गरियो, जुनलाई सामर्या पनि भनिदछ। अहिले अरू त के यहुदा र असुरको बीच छेक्ने काँडे तारको बार पनि थिएन। हिजकिया अति नै खराब विशेष स्थानमा थिए। 11 र 12 पदमा भनिएको छ, असुरका राजाले इसरायलीहरूलाई असुरमा लगे र हलहमा हाब्नोर नदीको किनारमा भएको गोजाम र मादीहरूका नगरहरूमा उनले तिनीहरूलाई बसाले। यो यही कारणले भएको थियो कि तिनीहरूले परमप्रभु आफ्ना परमेश्वरको वचन पालन गरेका थिएनन्, तर उहाँको करार अर्थात परमप्रभुका दास मूसाले तिनीहरूलाई दिएका सबै आज्ञालाई तिनीहरूले उल्लंघन गरेका थिए। तिनीहरूले न त आज्ञाहरूमा ध्यानै दिए न ती पालन गरे। यो चाहिँ उत्तरी राज्य इसरायलको कैद वा बन्धुवाको पुनर्लोकन वा समीक्षा हो। 13-14 पदमा भनिएको छ, हिजकियाका राजकालको 14 वर्षमा असुरका राजा सनहेरिबले यहुदाका किल्ला भएका सबै शहरहरूलाई आक्रमण गरेर ती कब्जा गरे। यसैले यहुदाका राजा हिजकियाले लाकिसमा असुरका राजा कहाँ यसो भनेर समाचार पठाए, भूल मेरो भयो, मेरो देशबाट फर्कि जानुहोस् र मबाट जो तपाईँ दावी गरेर माग्नुहुन्छ सो म तिर्नेछु। असुरका राजाले यहुदाका राजा हिजकियामाथि 10 टन चाँदी र 1 टन सुन दण्ड तोकिदिए। हिजकियाले असुरको विरूद्ध विद्रोह गर्न कोशिश गरे तर उनी सफल हुन सकेनन्। उसले असुरमाथि विजय हुन नसकेकोले गर्दा उसले कर दण्डको रूपमा तिर्नेछ। 16 पद, त्यस बेला यहुदाका राजा हिजकियाले परमप्रभुको मन्दिरका ढोकाहरू र ढोकाका खामाहरू र जो तिनी आफैले सुनले मोहरेका थिए तीबाट सुन निकालेर असुरका राजालाई दिए। त्यसपछि निम्न पदहरूमा देख्छौ, सन्हेरिबद्वारा यहुदाको दोस्रो पल्ट आक्रमण। 17 पद, असुरका राजाले आफ्ना सर्वोच्च सेनापति, आफ्ना मुख्य अफिसर र आफ्ना रणभूमिका सेनापतिलाई एउटा ठूलो सेनाको साथमा लाकिसबाट यरूसलेममा हिजकिया राजा कहाँ पठाए। उनीहरू उक्लेर यरूसलेममा आए र धोबीको खेतमा जाने माथिल्लो पोखरीको कुलोनेरको बाटोमा अडिए। सनहेरिबले आफ्नो महान सेना शक्तिले यरूसलेमलाई खतराको धम्की दिन्छन्, चुनौती दिन्छन्। 18-19 पद, उनीहरूले राजा बोलाइ पठाए अनि राजमहलका संचालक हिल्कियाका छोरा एल्याकिम, सचिव सेबना र आसाफका छोरा लेखापाल युवा उनीसँग भेट गर्नलाई गए। रणभूमिका सेनापतिले तिनीहरूलाई भने, हिजकियालाई भन, असुरको महाराजा यसो भन्नुहुन्छ, 20-21, तिमीहरू केमा भर परेर भरोसा गर्दैछौ? तिमीसित युद्ध कला र सैनिक बल छन् भनी तिमी भन्छौ, तर तिमी त हावाको कुरा मात्र बोल्दछौ। तिमी कसमा थिए भरोसा गरेर मेरो विरूद्धमा बागी भयो? अब हेर, तिमी मिश्र देशमाथि भरोसा गर्दछौ, त्यो त एउटा चिराचिरा पारिएको नर्कट जस्तै मात्र हो। जसमाथि कोही भर पर्छ भने त्यसले मानिसको हात घोच्छ र त्यसलाई चोट लाग्छ। त्यसमाथि भरोसा राख्ने सबैका निम्ति मिश्र देशका राजा फारो त्यस्तै त छ। मिश्रबाट हिजकियाले सहायताको आशा गरिरहेका छन् भन्ने कुरा थाहा पाएर राबसाके अर्थात सेनहरीको मुख्य सेनापतिले यसरी धम्की दिँदै खिल्ली उडाउँछन्। मिश्र देश त एउटा चुर पारेको निगालो जस्तै मात्र हो, जसमाथि कोही भर पर्दा त्यसको हात घोच्दछ। अर्को शब्दमा तिनी भन्छन्, तिमी मिश्रबाट कुनै पनि सहायता पाउने छैनौ। 22 पद, यस प्रकार लेखिएको छ, अनि यदि तिमी हामी त परमप्रभु हाम्रा परमेश्वरमाथि भरोसा गर्दछौ भनेर भन्छौ भने कि त्यो त्यही होइन जसका अग्ला अग्ला ठाउँहरू र वेदीहरूलाई हिजकियाले हटाएर यहुदा र यरूसलेमलाई यसो भनेका थिए, तिमीहरूले यरूसलेममा भएको यस वेदीको सामुन्ने उपासना गर्नुपर्छ। अमित्र, जब हिजकियाले डाँडाहरूमा भएका पूजा थानहरू वेदीहरू हटाए, सनहेरिबले सोचे कि तिनले ती वेदीहरू जीवित र सत्य परमेश्वरको निम्ति लगिरहेका थिए। तिनले बुझ्न सकेनन् कि हिजकिया अन्य जाति वेदीहरू र प्रतिमाहरूको मुलुकलाई शुद्ध पवित्र गरिरहेका थिए। उसको त्यस किसिमको काम आज्ञाकारितामा थियो, प्रतिमा चोड्ने वा मन्दिर लुट्ने कुरा थिएन। यहुदीहरूले खालि यरूसलेममा एक वेदीमा परमेश्वरको आराधना उपासना गर्नुपर्ने थियो र तिनीहरू उहाँका रगतको बलिदानद्वारा मात्र नजिक पुग्दथे। तर यो सेनहेरिबलाई यस्तो देखाइ पर्यो कि मानु हिजकियाले आफ्नो परमेश्वरलाई छोडे जब उनलाई उहाँको अति नै धेरै आवश्यक थियो। 23 पदमा भनिएको छ, अब मेरो मालिक असुरका राजासँग सौदा गर्नुहोस्, यदि सवार गर्नेहरू पाउन सक्नुहुन्छ भने म तपाईँलाई 2000 घोडाहरू दिनेछु। मित्र, यो यहुदाको सैनिक शक्तिको लागि अनादरको कठोर अभिव्यक्त र अपमान थियो। 26 पदमा भनिएको छ, तब हिल्कियाको छोरा एल्याकिम, सेमना र युवाले ती रणभूमिका सेनापतिलाई भने, कृपा गरी तपाईँका दासहरूसित आरमेक भाषामा बोल्नुहोस् किनभने त्यो भाषा हामी बुझ्छौं। पर्खालमा भएका मानिसहरूले सुन्ने गरी हिब्रू भाषामा नबोल्नुहोस्। यस्तो देखिन्छ कि यहुदीहरूले यरूशलेमको शहरको पर्खालमा कान थापेर त्यहाँ भइरहेको वार्तालापको चुनौतीहरूको सुनिरहेका थिए। यहुदाको एकजना मुख्य अधिकारीले भने, कृपा गरी हामीसित आरामिक भाषामा बोल्नुहोस्, हामी यो बुझ्न सक्छौ। तर सन्हेरिबको मुख्य सेनापति राब सकेले भन्यो, 27 पदमा, तर सेनापतिले जवाब दिए, के तिमीहरूका मालिक र तिमीहरूलाई मात्र यो कुरा भन्न मेरो मालिकले मलाई पठाउनु भएको हो र? के पर्खालमा बस्ने यी मानिसहरूलाई पनि होइन र? तिमीहरूले जस्तै तिनीहरूले आफ्ना मल मूत्र खानुपर्नेछ। 28-29, तब ती सेनापति खड़ा भएर हिब्रू भाषामा कराएर भने, महाराजा धीराज असुरका राजाको वचन सुन। राजा यसो भन्नुहुन्छ, हिजकियाले तिमीहरूलाई धोका नदियोस्। मेरो हातबाट त्यसले तिमीहरूलाई छुटाउन सक्दैन। परमप्रभुले निश्चय नै हामीहरूलाई छुटकारा दिनुहुनेछ र यो शहर असुरका राजाको हातमा सुम्पिदिने छैन भनी तिमीहरूलाई परमप्रभुमाथि भरोसा गर्न हिजकियाले खुरन्दार नलागोस्। यहाँ हामी देख्छौ, झन त्यो असुरी सेनापति जोड जोर गरेर इब्रानी भाषामा हिब्रू भाषामा धमास दिए र त्यहाँका मानिसहरूको मनलाई जित्न आश्वासनको लोतपोत गर्ने कोशिश गरिरहेका छन्। 31-32, हिजकियाको कुरा नसुन, असुरका राजा यसो भन्नुहुन्छ, मसित सन्धि गर र म कहाँ बाहिर निस्किय, तब तिमीहरू हरेकले आफ्नो लहराको फल र नेभाराको फल खानेछौ र आफ्नै कुवाको पानी पिउनेछौ। जबसम्म तिमीहरूलाई अनाज र नयाँ दाग मध्य अन्न र दागबारी भद्राक्षको रूखहरू र मह भएको देश तिमीहरूको आफ्नै देश जस्तो एउटा देशमा म आएर लाने छैन। मृत्युको सट्टा जीवन चुन। हिजकियाको कुरा नसुन। परमप्रभुले हामीलाई बचाउनु हुनेछ भनी त्यसले त तिमीहरूलाई धोका दिँदैछ। अर्को शब्दमा त्यो अरामी सेनापति वा असुरी सेनापति समर्पण गर्न यहुदीहरूलाई मनाउन प्रयत्न गरिरहेका छन्। उसले यो कुराको दोहोर्याउँछन् कि हिजकियाले न परमेश्वरले तिनीहरूलाई सहायता गर्न सक्छ। उसले यो प्रतिज्ञा पनि दिन्छन् कि तिनीहरूको जीवन खाली समर्पणद्वारा मात्र बस्न सक्नेछ। उनी भनिरहेका छन्, मसँग मिल तब मात्र म तिमीहरूलाई छोड्नेछु। तिमीहरू हरेकले आफ्नो आफ्नो दागको फल र नेभाराको फल खानेछौ र आफ्नै कुवाको पानी पिउनेछौ। अगाडि यो पनि आश्वासन दिन्छन्, 33-35 पदमा, के कुनै जातिको देवले आफ्नो देशलाई असुरको राजाको हातबाट बचाउन सकेको छ र? हमात र अर्पातका देवताहरू कता गए? समर्पेम, हेमा र इब्बाका देवहरू खोइ त? के तिनीहरूले सामरियालाई मेरो हातबाट बचाए त? के यी देशका सबै देवताहरू मध्ये कसैले आफ्नो देशलाई मेरो हातबाट बचाउन सकेको छ? परमप्रभुले यरूशलेमलाई मेरो हातबाट कसरी बचाउन सक्छ र? अमित्र, यो असुरी सेनापति राब साकेको भयानक धमास हो, धम्की हो, चुनौती हो। अनि यो निश्चय नै सत्य हो कि कुनै पनि देवहरूले कहिले पनि आफ्ना मानिसहरूलाई असुरको राजाको शक्तिबाट छुटकारा दिएको थिएन। यो पनि धमास दिन्छन्, तब परमप्रभुले यरूशलेमलाई मेरो हातबाट कसरी बचाउन सक्छ? यो सिधै जीवित र सत्य परमेश्वरमाथि चुनौती थियो। 36 पदमा भनिएको छ, तर मानिसहरू सबै चुपचाप बसे र जवाबमा केही पनि भनिनन्, किनभने राजाले यस्तो हुकुम दिनुभएको थियो उनलाई जवाब नदिनु। यसपछि हामी 19 अध्यायतिर पनि बढ्नेछौ। सेनहेरिबको आक्रमणबाट यहुदाको छुटकारा, किनकि हिजकिया परमेश्वरबाट सहायता खोज्छन्। दोस्रो राजा 19:1 पदमा भनिएको छ, जब हिजकिया राजाले यो सुने तब तिनले आफ्नो लुगा च्याते र भाङ्र लाएर परमप्रभुको मन्दिरभित्र पसे। आफ्नो लुगा च्यात्ने क्रिया र भाङ्राको लुगा लगाउने क्रियाले हिजकियाको गम्भीर वेदना, कष्ट र भारी पीड़ाको संकेत गर्दछ। यो कुराको ध्यान दिनुहोस् कि यस कठिनाईको समयमा तिनी परमप्रभुको भवनभित्र जान्छन्। मित्र, त्यो नै असल स्थान हो जानलाई जब तपाईँ मानसिक अशान्ति खलबलीमा हुनुहुन्छ। यो परमेश्वर कहाँ फर्किने समय हो। 2-3 पद, तिनले राजमहलका संचालक एल्याकिम, सचिव सेबना र मुख्य पुजारीहरूलाई सबैले भाङ्र लाएर आमोजका छोरा अगमवक्ता यसैया कहाँ पठाए। तिनीहरूले तिनलाई भने, हिजकिया यसो भन्नुहुन्छ, जसरी बच्चा जन्मनै लाग्दा त्यसलाई जन्माउन बल हुँदैन, आजको दिन कष्ट, निन्दा र तिरस्कारको दिन भएको छ। ओ मित्र, यो हिजकिया राजाको निम्ति अति नै कष्टदायक क्षण थियो। 4-5 पद, सायद परमप्रभु तपाईँका परमेश्वरले ती रणभूमिका सेनापतिका सबै कुरा सुन्नुहुनेछ होला जसलाई उनका मालिक असुरका राजाले जीवित परमेश्वरलाई गिल्ला गर्न पठाएका थिए, र परमप्रभु तपाईँका परमेश्वरले सुन्नुभएको कुराको कारण उहाँले उनलाई हप्काउनुहोला। यसकारण अझै बाँचेकाहरूका निम्ति प्रार्थना चढ़ाइदिनुहोस्। जब हिजकियाले पठाएको अधिकारीहरू यसै कहाँ आए, यसै या अगमवक्त कहाँ आए। अमित्र, हिजकियाले भनेको कुराको ध्यान दिनुहोस्। सायद परमप्रभु तपाईँका परमेश्वरले असुरका राजाले पठाएका तिनका मुख्य अफिसरका सबै कुराहरू सुन्नुभयो होला। हिजकिया भन्दैनन् हाम्रा परमेश्वर, तिनी भन्छन् तिम्रो परमेश्वर। विचार हिजकिया, हुन सक्छ तिनी त्यति धेरै परमेश्वरसँग परिचित थिएनन्, तर तिनीसँग यस किसिमको समयमा उहाँलाई बिन्ती पुकार गर्ने काफी चेतना थियो। पाँचदेखि सात पदमा भनिएको छ, जब हिजकियाले पठाएका अधिकारीहरू यसैया कहाँ आए, तब यसैयाले तिनीहरूलाई भने, आफ्ना मालिकलाई भन, परमप्रभु यसो भन्नुहुन्छ, तैले सुनेका कुराले गर्दा त नडरा, जुन कुराहरूले असुरको राजाका चाकरहरूले मेरो निन्दा गरेका छन्, ध्यानसित सुन। म त्यसमा एउटा यस्तो आत्मा हालिदिनेछु कि जब त्यसले कुनै एउटा प्रतिवेदन सुन्नेछ, तब त्यो आफ्नै देशमा फर्किजानेछ र म त्यहाँ त्यसलाई तरवारद्वारा खत्तम पार्न लाउनेछु। मित्र, यो अगमबाडी ज्यूको त्यूँ भएर पूरा भयो। यसयाले राजालाई दिएको उत्साहको ध्यान दिनुहोस्। यसया भन्छन्, यस मानिसको बारेमा नडराऊ, त्यो तिम्रो शहरमा आउन गइरहेको छैन, तिनी खालि धमास पिट्ने मानिस मात्र हुन्, तिनी आफ्नो घमण्ड देखाइरहेका छन् र परमेश्वरलाई निन्दा गरिरहेका छन्, तर परमेश्वरले उसको कुरा सुन्नुभयो र तिनीसँग व्यवहार गर्नु हुनेछ, तिनीले चिन्ता लिइरहनु पर्ने कुरा कुनै छैन। मित्र, हामी पनि सिक्नुपर्छ कि परमेश्वर स्वयंले हाम्रो शत्रुहरूसँग व्यवहार गर्नुहुन्छ। आज समस्या यो छ कि हामी स्वयं नै शत्रुहरूसँग व्यवहार गर्न चाहन्छौ, र जब हामी त्यो गर्छौ, हामी आफैलाई विश्वासको स्थानबाट र परमेश्वरमा विश्वास र भरोसाबाट हटिजान्छौ, यो सोच्दै कि परमेश्वर हाम्रो पक्षमा भएर त्यस मामलाहरूको ठिकठाक गर्नु हुन्न, अनि परिणाम यो आउँछ कि हामी स्वयंमा असफल हुन्छौ र नराम्रो गरी गिर्छौं। परमेश्वरले तपाईँ र मैले भन्दा कति हो कति राम्ररी शत्रुहरूको हात लगाउन सक्नुहुन्छ, जस्तो कि उहाँले यस समय हिजकियाको पक्षमा भएर काम गर्न गइरहनु भएको छ। अगाडि हामी देख्छौ अर्को जोखिमपूर्ण धम्कीको पत्र, सन्हेरिब हिजकियालाई पठाउँछन्। 8-9 पदमा भनिएको छ, रणभूमिका सेनापतिले यो सुने कि असुरका राजाले लाकिश छोडे, तब उनी फर्के र राजाले लेम्नाको विरूद्धमा लड़ाई गरिरहेको उनले भेटाए। तब मिश्रका कुशी राजा तिर्हाका आफूसित लड़ाई गर्नलाई आइरहेको छन् भनी सन्हेरिबले प्रतिवेदन पाए। यसैले उनले फेरि यहुदाका राजा हिजकियालाई यसो भनेर समाचार वाहक कहाँ पठाए, असुरी सेनापति राबसाके आफ्नो राजा सन्हेरिब कहाँ फर्की गए, तर उसले सन्हेरिब तिम्नासँग लड़ाईमा लागिरहेको भेटाए। त्यति मात्र होइन, कुशको राजा सन्हेरिबसँग लड़ाई गर्न आइरहेका थिए। जब यो कुरा सन्हेरिबले थाहा पाए, उनले यरूशलेमलाई आक्रमण गर्नबाट तुरन्तै आफ्नो हात झेके, आफ्नो इरादा बदले, तर उसले हिजकियालाई चेतावनीको पत्र पठाए। 10-13 पदमा यहुदाका राजा हिजकियालाई भन्नु, यरूशलेम असुरका राजाको हातमा पर्ने छैन भन्ने तिमीले भरोसा गरेका देवताहरूले तिमीलाई धोका नदियो। असुरका राजाहरूले सबै देशहरूलाई के गरेका छन् र तिनीहरूलाई कसरी सम्पूर्ण सर्वनाश गरेका छन् सो तिमीले निश्चय नै सुनेकै छौ, अनि के तिमी छुटकारा पाउने आशा गर्दछौ र के मेरा पिता पुर्खाहरूले सर्वनाश गरेका जातिहरूका देवताहरूले तिमीहरूलाई छुटकारा दिए त गोजान हारन रेसेप र तेल असारमा बस्ने अदनका मानिसहरूका देवताहरू हमातका राजा अर्पातका राजा वा सपरभेम शहरका राजा अथवा हेना र एब्बाका राजाहरू कहाँ छन् र? अमित्र, यो शान्ति भंग गर्ने, निराश गराउने सन्देश थियो, निरुत्साहित गर्ने सन्देश थियो। असुरको राजाले धेरै देशहरूलाई ध्वस्त गरेथे, अब कसरी हिजकियाले सोचे कि तिनी बस्न सक्थे? हिजकियाले यो चिठी समाचार बाघबाट लिए र यो पढे, तब तिनी परमप्रभुको मन्दिरमा उक्लेर गए र परमप्रभुको सामुन्ने त्यो खोलेर राखिदिए। अमित्र, हिजकियाले जस्तै हामीले पनि शान्ति भंग गर्ने आपद खेलाउने पत्रहरूलाई परमेश्वरको अगाडि फैलाइदिनुपर्छ। हिजकियाले यसरी प्रार्थना गर्दछन्। 15-16 पदमा हिजकियाले परमप्रभुमा यो प्रार्थना चढाए, हे परमप्रभु इसरायलका परमेश्वर, जो करूबहरूका बीचमा सिंहासनमा विराजमान हुनुहुन्छ, पृथ्वीका सारा राज्यहरूमा तपाई मात्र परमेश्वर हुनुहुन्छ, तपाईले स्वर्गीय र पृथ्वी सृष्टि गर्नुभयो, हे परमप्रभु आफ्ना कान खोलेर सुन्नुहोस्, हे परमप्रभु आफ्ना आँखा खोलेर हेर्नुहोस्, जीवित परमेश्वरलाई फट्टा गर्न सन्हेरिबले पठाएका कुराहरू सुन्नुहोस्। कसरी हिजकिया परमेश्वर कहाँ जान्छन् सो कुराको ध्यान दिनुहोस्। मार्टिन लुथरले पनि त्यसरी प्रार्थना गरे, प्रभु के तपाई मेरो बिन्तीको सुनिरहनु भएको छ, प्रभु मेरो पुकारको सुन्नुहोस्, प्रभु तपाईँको कानहरू मेरो पुकार प्रति खोल्नुहोस्, मित्र तपाईले कहिले यस्तो महसुस गर्नु भएको छ कि परमेश्वरले तपाईँको पुकारको सुनिरहनु भएको छैन? त्यही नै हिजकियाले महसुस गरे। 17-18 पदमा भनिएको छ, हे परमप्रभु, यो कुरा साँचो हो कि असुरका राजाहरूले यी जाति जातिका र यिनीहरूका देशहरूलाई उजाड पारेका छन्। उनीहरूले यिनीहरूका देवताहरूलाई आगोमा हालेर सर्वनाश पारिदिएका छन्, किनकि तिनीहरू त ईश्वर थिएनन् तर मानिसहरूका हातले बनाएका काठ र ढुङ्गा मात्र थिए। मित्र, हिजकिया मानलिन्छन् कि जुन धमास दिएको थियो त्यो बिल्कुल सत्य थियो। तिनीहरू महासामर्थी राष्ट्रहरू थिए। 19 पद, अब हे परमप्रभु हाम्रा परमेश्वर, उनको हातबाट हामीलाई बचाउनुहोस् ताकि पृथ्वीका सबै राज्यहरूले यो जानुन् कि परमप्रभु तपाईँ मात्र परमेश्वर हुनुहुन्छ। त्यसपछि हामी परमेश्वरको उत्तरको देख्छौ। परमेश्वर उसको प्रार्थनाको यसैया अगमवक्ताद्वारा उत्तर दिनुहुन्छ। 20 पदमा भनिएको छ, तब अमोजका छोरा यसैयाले हिजकियाका एउटा समाचार पठाए, परमप्रभु इसरायलको परमेश्वर यसो भन्नुहुन्छ, असुरको राजा सनहेरीको विषयमा तैंले मलाई पठाएको र चढ़ाएको प्रार्थना मैले सुने। त्यसपछि हामी देख्दछौ परमेश्वर भन्नुहुन्छ, हिजकिया मैले तेरो प्रार्थना सुनिरहेको छु। र 21-22 पदमा भन्नुहुन्छ, त्यसको विरूद्धमा परमप्रभुले भन्नुभएको वचन यही हो, सियोनकी कन्ने छोरीले तेरो निन्दा गर्छ र तेरो गिल्ला गर्छ र त भागेर जाँदा यरुसलेमकी छोरीले आफ्नो शिर हलाउँछ। तैले कसको ठट्टा र निन्दा गरिस्? कसको विरूद्धमा त चिच्याइस् र घमण्डले तेरो आँखा उठाइस्? इसरायलका परम पवित्रको विरूद्धमा हो। परमेश्वर असुरको शक्तिशाली सैनिकहरू तिनीहरूलाई नष्ट गर्न इरादा गर्नुहुन्छ। 23-24 पदमा भनिएको छ, आफ्नो समाचार भागहरूद्वारा तैले परमप्रभुमाथि अनादर थोपारिस् र तैले भनिस्, मेरो धेरै रथहरूसित म पहाड़का टाकुराहरूमा चढ़नेछु र चढ़ेको छु, लेबनानका सबैभन्दा उच्च टाकुराहरूमा मैले त्यसका सबैभन्दा अग्ला देवदारका रूखहरू र त्यसका सबैभन्दा असल सल्लाहका रूखहरू ढाले, म त्यसको पल्लो कुनामा र त्यसका सबैभन्दा सुन्दर वनहरूमा पुगे, मैले विदेशी ठाउँहरूमा कुवा खनेको छु र त्यहाँ पानी पिएको छु, मेरा खुट्टाका पैतालाले मैले मिश्र देशका खोलाहरू सुकाइदिए। मित्र, परमेश्वर यहाँ असुरको राजाको यी सबै घमण्डको दोहोर्याउनुहुन्छ कि उसलाई अग्ला पर्वतहरूले रोक्ने छैन, मरुस्थलले उसलाई रोक्न सक्दैन, उसले पानीको कुवाहरू खन्छ, नदीहरूले उसलाई रोक्न सक्दैन, उसले खोलाहरू सुकाइदिन्छन्। अहिले परमेश्वर घमण्डी असुर राजालाई सम्बोधन गर्नुहुन्छ। राष्ट्रको उदय र पतन उहाँको काम हो, उहाँले गर्नुभएको छ। यसैया 10:5 पदमा यसैयाले लेखेथे, परमेश्वरले असुरलाई भन्नुहुन्छ, असुर मेरो रिसको लाठो र मेरो क्रोधको लौरो। परमेश्वर अब भन्नुहुन्छ उसको घमण्डको कथनको उल्लेख गरिसकेपछि 25-26 पदमा, के तिमीहरूले सुनेका छैनौ र उहिले नै मैले त्यो ठहराए, तादीका दिनमा नै मैले त्यो युक्ति रचे, अब मैले यो पूरा गरेको छु कि तैले किल्ला भएका सहरहरूलाई ढुङ्गारका थुप्रा तुल्याएको छस्, तिनीहरूका नगरवासीहरूको बल सुकेर तिनीहरू निराश भएर लज्जित भएका छन्, तिनीहरू मैदानका बोटहरू जस्तै कलिला हरिया मुनाहरू जै छन्, उम्रन अघि नै सुकिसकेका जस्तै। अमित्र, अर्को शब्दमा असुरका सैनिकहरूले केही गर्न सक्दैनथे, तर परमेश्वरले ती असुरद्वारा पराजित देशका मानिसहरूको हृदयमा डर हालिदिनु भएको थियो जसले गर्दा तिनीहरू विजय हुन सके। 27-28 पद, तर त कहाँ बस्छस् म जान्दछु, त बाहिर गएको र भित्र आएको मलाई थाहा छ, मेरो विरूद्धमा तेरो रिसको झोंक म जान्दछु, तैले मेरो विरूद्धमा झोंक देखाएकोले र तेरो अहंकार मेरो कानमा पुगेको कारणले म तेरो नाकमा बल्छी र तेरो मुखमा लगाम लगाइदिनेछु र त आएकै बाटो भएर म तलाई फर्कन लाउनेछु। मित्र, परमेश्वर भन्नुहुन्छ, त मेरो देशमा मुलुकमा आइस, तैले आफ्नो सेकी घमण्ड झारिस, अब म आफ्नो बल्छी तेरो नाममा हाल्न गइरहेको छु र मेरो मुलुकबाट तानेर तेरो देशमा पठाउनेछु। 29 पद, ए हिजकिया, तेरो निम्ति चिन्ह चाहिँ यो हुनेछ, यो साल तिनीहरूले आफैले उम्रेको अन्न खानेछौ, दोस्रो साल यसैबाट उम्रेका खानेछौ र तेस्रो साल चाहिँ तिमीहरू छर र कटनी गर, दागबारी लगाऊ र त्यसको फल खाऊ। मित्र, परमप्रभुले अहिले हिजकियालाई सम्बोधन गर्नुहुन्छ। यो स्पष्ट छ कि असुरी सैनिकहरूको उपस्थितिले यरुसलेमका वरपरका किसानहरूलाई खेतमा अन्न छर्न र रोप्नबाट रोकेको थियो। परमेश्वरले प्रतिज्ञा गर्नुभयो कि तिनीहरूको जमिनमा आफै अन्न उम्रनेछ र तेस्रो सालसम्म त्यहाँबाट अन्न खान पाउनेछन् र तेस्रो सालमा तिनीहरू आफ्नो खेतमा अन्न फलफूल लगाउनु पर्नेछ र त्यसको फल खान पाउनेछन्। सनहेरीब त्यहाँ तिनीहरूको अन्न फलफूल ध्वस्त गर्न आउने छैन। 30-32 पद, फेरि यहुदाका घरानाका बचेकाहरूले भुइँमुनि जरा हाल्नेछन् र जमिनमाथि फल उमार्नेछन् किनभने यरुसलेमबाट एउटा बाँकी रहेको भाग र सियोन डाँडाबाट बाँचेकाहरूको एक दल निस्केर आउनेछन्। सर्वशक्तिमान परमप्रभुको जोशले यो काम पूरा गर्नेछ। यसै कारण अश्शूरका राजाको विषयमा परमप्रभु येशू भन्नुहुन्छ, त्यो त्यस शहरभित्र पस्ने छैन अथवा त्यसले एउटा काँडा पनि यहाँ हान्ने छैन, त्यो ढाल लिएर यसको अघि आउने छैन अथवा यसको विरूद्धमा घेरा मचाउन लाउने छैन। मित्र, यसै अति नै साहसी कथनको व्यक्त गरिरहेका छन्, तर यो परमेश्वरको वचन हो। मलाई लाग्छ कि यरुसलेमका मानिसहरू यसै के सत्य अगमवक्ता हुन् भन्ने कुरामा छक्कै परिरहेका थिए जब यसैले अगमवाणी गरे, कन्या कुँवारी गर्भवती हुनेछ र एक पुत्र जन्माउनेछ। मानिसहरूले सम्भवत भने, ओ यो त कठिन र विशाल अगमवाणी हो, यो कहिले स्थान लिनेछ त? अमित्र, यो करिब 700 वर्षसम्म स्थान लिने छैन र तिनीहरू कोही पनि त्यस बेलासम्म त्यस अगमवाणीको परिपूर्णताको देख्न जीवित रहने छैनन्। तर अहिले यसैया स्थानीय परिस्थितिमा अगमवाणी बनाइरहेका छन् र तिनीहरूले यो अगमवाणीको परिपूर्णताको केही दिनमै देख्नेछन्। यो कुराको याद राखौं, अश्शूरका महान सैनिकहरू यरुसलेमको ढोकाहरूको बाहिर छाउनी हालेर बसेका छन्। यी महान सैनिकहरूले पहिले थुप्रै देशहरूलाई ध्वस्त गरेथे, तिनीहरूलाई प्राचीन संसारमा अति नै धेरै डराइन्दथे। अहिले परमेश्वर यसैयाद्वारा भन्नुहुन्छ कि तिनीहरूले यरुसलेममा कति पनि कब्जा गर्ने छैनन् र तिनीहरूले एउटा पनि काँड यरुसलेमतिर हान्ने छैन। अहिले केही क्षणको निम्ति विचार गर्नुहोस्, यरुसलेमको पर्खालको वरिपरि 180,000 सैनिकहरू थिए। तिनीहरू मध्ये तपाईँ अनुमान लाउन सक्नुहुन्छ कि एकजना चुलबुले वा चञ्चले सैनिकले कमसे कम एउटा तीर हान्न सक्छन्। मित्र, यदि उसले एउटा काँड पनि त्यस शहरमा हाने, यसको मतलब यसैया परमेश्वरबाटको सत्य अगमवक्त होइन। परमेश्वर भन्नुहुन्छ एउटा तीर पनि त्यस शहरतिर हानिने छैन र उहाँले यो यसैयाको मुखद्वारा भन्नुहुन्छ। त्यही नै तरिकामा उसको दिनमा मानिसहरूले थाहा पाउनेछन् कि तिनी परमेश्वरका सत्य अगमवक्ता हुन्। परमेश्वर भन्नुहुन्छ, म यो शहरलाई बचाउनेछु र म यो दुई कारणको निम्ति बचाउनेछु। 34 पदमा भनिएको छ, मेरो खातिर र मेरो दाउद दास दाउदको खातिर म यस शहरलाई रक्षा गर्नेछु र बचाउनेछु। यो उहाँले आफ्नो नामको खातिर गर्नुहुनेछ। अरू दोस्रो कुरा, दाउदको निम्ति यो गर्नुहुनेछ। हेर्नुहोस् त, परमेश्वरले दाउदलाई प्रेम गर्नुहुन्थ्यो, उहाँले दाउदको निम्ति धेरै कुराहरू गर्नुभयो। अमित्र, दाउदको वंशको एकजना हुनुहुन्छ जो कन्या कुँवारीको गर्भबाट जन्मनुहुनेछ, जो प्रभु येशू ख्रिष्ट हुनुहुन्छ। उहाँले ती पापीहरूलाई उद्धार गर्नुहुनेछ जसले उहाँलाई विश्वास गर्छन्, अनि कुनै व्यक्ति पितासँग ख्रिष्टको नाममा प्रार्थना गर्छन्, पिताले ख्रिष्टको निम्ति उत्तर दिनुहुनेछ। 35 पदमा भनिएको छ, त्यस रात परमप्रभुका स्वर्गीय दूत निस्के र तिनले अश्शूरको छाउनीमा 185,000 मानिसहरूलाई मारे। जब भोलिपल्ट बिहानै मानिसहरू उठे, त्यहाँ सबै लासहरू मात्र थिए। मित्र, यसरी परमेश्वरले यहुदावासीहरूलाई छुटकारा दिनुभयो शत्रुहरूबाट। त्यसपछि 36 र 37 पदमा पनि हामी देख्छौ, यसैले अश्शूरका राजा सन्हेरीब आफ्ना छाउनी उठाएर फर्की गए। उनी निन्वेमा फर्केर गई बस्न लागे। एक दिन जब उनी आफ्नो देवता निस्रोकको मन्दिरमा पूजा गरिरहेका थिए, तब उनका छोराहरू अन्द्रमलेक र सरेसेरले उनलाई तरवारले मारे र उनीहरू आरा रात देशमा भागेर गए। उनी पछि उनका छोरा एसरहदुन राजा भए। मित्र, हामी देख्छौ कि सन्हेरीबलाई आफ्नै छोराहरूद्वारा मारिए। यो चाखलाग्दो कुरा छ कि अश्शूरको विषयमा दिएको अगमवाणी त्यस दिनमा ज्यूको त्यू भएर पूरा भयो।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न 98 4735 679 98 4703 5679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।